यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। राष्ट्र निर्माणमा अन्तर्पुस्ता सिप हस्तान्तरण महत्वपूर्ण हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मिटर ब्याज सम्बन्धी समस्या समाधानका लागि गृह मन्त्रालयद्वारा सहसचिवको संयोजकत्वमा कार्यदल गठन। थारू कल्याणकारिणी सभाको मागबारे सरकार र कल्याणकारिणी सभाबीच वार्ता। आपसी हित र चासोबारे चिनिया राजदूतद्वारा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल। र प्रसिद्ध लेखक सलमान रुश्दीमाथि अमेरिकाको न्यूयोर्कमा छुरा प्रहार, भेन्टिलेटरमा राखेर उपचार हुँदै।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाको लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा अन्तर्पुस्ता सिप हस्तान्तरण महत्वपूर्ण हुने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तर्पुस्ता सिप हस्तान्तरणमा चुनौती देखिए पनि त्यसलाई अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले युवा उद्यमशीलतालाई सरकारले प्राथमिकता दिएको र जीवन उपयोगी सिप सिकाएर स्वदेशमा नै जीविकोपार्जनको अवसर दिनुपर्ने धारणा राख्नुभयो।
यो वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नाराले अन्तर पुस्ता एकबद्धता प्रदर्शन गर्दै विभिन्न पुस्तामा रहेका सिप दक्षता, क्षमता र अनुभवलाई समन्वयात्मक परिपूरक ढंगले एकैसाथ प्रयोग गरी विश्वले एक परिक्रमा गरेको समतामूलक शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा हामी सबैलाई प्रेरित गर्नेछ। खास गरी युवाहरूलाई जीवन उपयोगी सिप कौशल सिकाई स्वदेशकै माटोमा रमन सहज रूपमा जीविकोपार्जन गर्न अवस्था पुर्याउनु रोजन पर्ने खाँचो छ। यसका लागि अन्तर पुस्ता सिप ज्ञान हस्तान्तरण लगायतका कार्यक्रमहरूलाई थप प्रबन्ध गर्नुपर्ने, यसका लागि प्रसन्नले कामितमा ध्यान दिनेछ भन्ने विश्वास लिएको छु।
उहाँले देश विकासमा युवाको भूमिका महत्वपूर्ण रहने भन्दै सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्य सम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड़ दिनुपर्नेमा जोड़ दिनुभयो। सरकारले मिटर ब्याज सम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डाक्टर भीष्म भूषालको संयोजकत्वमा 6 सदस्यीय कार्यदल गठन गर्नुभएको छ। कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ परीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी परीक्षक कृष्ण प्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहट्टा हुनुहुन्छ। कार्यदलको सदस्य सचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। प्रधानमन्त्री देउवाले हिजो गृहमन्त्री खाँड, प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अरियाल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटर ब्याजी सम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी कानूनी कार्यवाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिनुभएको थियो। कार्यदललाई 1 महिनाभित्र प्रतिवेदन बुझाउने कार्यदेश दिएको छ। कार्यदललाई मिटर ब्याजी सम्बन्धी समस्या बढ़ी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटर ब्याजीमा संलग्न व्यक्तिलाई कार्यवाहीको दायरामा ल्याउन अन्तर निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिश सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ। गृहमन्त्री बालकृष्ण खाँडले वर्षौंदेखि नागरिकताविहीन युवाहरूको भावनालाई सम्बोधन गर्न सरकारले दलहरूबीच सहमति गरेर नागरिकता विधेयक सदनबाट पारित भएको बताउनु भएको छ। लुम्बिनीमा हिजो आयोजित कार्यक्रममा उहाँले नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिका मा स्वीकृतका लागि पठाइएको र यो विधेयक छिटो स्वीकृत होस् भन्ने आम नेपाली जनताको चाहना रहेको बताउनुभयो। गृहमन्त्री खाँडले विगतमा सामूहिक प्रयासबाट कोरोना नियन्त्रण लिएको बताउनुहुँदै फेरि एकपटक कोरोना विरूद्ध सँगसँगै उभिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनिया राजदूत हवयाङछीले भेट गर्नुभएको छ। सभामुखको निवास लैनचौरमा हिजो भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो। भेटमा राजदूत हवयाङछीले नेपाल चीनको असल छिमेकी रहेको बताउनुहुँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताउनुभयो। नेपाल सरकार र थारू कल्याणकारिणी सभाका पदाधिकारी बीच कल्याणकारिणी सभाको मागबारे वार्ता शुरू भएको छ। छलफलमा दुवै पक्षले आफ्नो तर्फबाट गृह कार्य गरेर पुनः बैठक बस्ने निष्कर्षसहित बैठक सकिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा खानेपानी मन्त्री उमाकान्त चौधरी, कानून न्याय तथा संसदीय मामला मन्त्री गोविन्द प्रसाद शर्मा कोइराला, महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री दिल्ली बहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेल सहभागी हुनुहुन्थ्यो। कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवी प्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभात कुमार चौधरी तथा रूक्मिणी चौधरी सहभागी हुनुहुन्थ्यो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समग्र देशको विकासका लागि सबै भाषाभाषी, जात जाति र समुदायको विकास हुनुपर्ने बताउनु भएको छ। नेपाल कुशवाहा कल्याण समाजको 31औं वार्षिकोत्सवको अवसरमा काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा सरकारका प्रवक्ता मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणका लागि समाजमा पछाडि परेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले कुशवाहा समुदायले मुलुक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्दै समृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताउनुभयो। समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्नुभयो। तपाईं यति बेला बिहान 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्ट पेनमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो, सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। देशभर हिजो 781 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4712 जनाको परीक्षण गर्दा 781 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो 511 जना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। यस्तै पछिल्लो 24 घण्टामा 23801 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। सरकारले आगामी भदौ 5 गतेदेखि दोस्रो चरण अन्तर्गत बाँकी रहेका 50 जिल्लाका बाल बालिकालाई लक्षित गरेर कोरोना भाइरस विरूद्धको खोप अभियान शुरू गर्ने भएको छ। 50 जिल्लाका 5 वर्षदेखि 12 वर्ष मुनिका बाल बालिकालाई लक्षित गरेर खोप अभियान शुरू गर्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले भदौ 5 देखि 11 गतेसम्म पहिलो र भदौ 27 देखि असोज 1 गतेसम्म दोस्रो मात्रा खोप दिने जनाएको छ। कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसअघि सरकारले 27 जिल्लाका बाल बालिकालाई पहिलो र दोस्रो मात्रा खोप दिइसकेको छ। मधेस प्रदेश सभाको चालू 9 अधिवेशन अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको 9 महाधिवेशन महानौ अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिनुभयो। गत जेठ 19 गतेदेखि शुरू भएको प्रदेशसभाको नौ अधिवेशनले आर्थिक विनियोजन विधेयक सहित महत्वपूर्ण 8 विधेयक पारित गरेको सचिव यादवले बताउनुभयो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर 5 उर्लेनीमा सुक्खा पहिरो जाँदा 11 घर परिवार विस्थापित भएका छन्। पहिरोले कतिपय घर जोखिममा रहेका छन्। उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा 500 मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो। पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमा भएको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। पूर्वी पाल्पाको रामपुरमा रहेको चिन्ते छाङदी झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहल पहल बढ़ेको छ। डिभिजन वन कार्यालय पाल्पाले झरनाको संरक्षण गर्न शुरू गरेपछि आन्तरिक पर्यटन वृद्धि भएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको रामपुर नगरपालिका 1 को चिन्ते सामुदायिक वनमा छाङदी झरना छ। ओचेलमा परेको झरनालाई डिभिजन वन कार्यालयले संरक्षण गरेपछि अहिले आकर्षणको केन्द्र बनेको हो। केही वर्ष अघिसम्म गुमनाम रहेको यो झरनाले काली गण्डकी कोरिडोरको स्तर उन्नतिसँगै जिल्ला बाहिरबाट समेत पर्यटक आउने गरेको स्थानीय सीता डुटल बताउनुहुन्छ।
दायाँ बायाँ सड़क हुँदै हिँड्नेहरू र बजार क्षेत्रका मानिसहरू पौडी खेल्न पनि त्यो स्थल बनेको हुँदा चाहिँ यहाँ आउनेहरू
डिभिजन वन कार्यालयले पोखरी बाटो रेलिङ लगायतको भौतिक संरचनाको निर्माण गरेको छ। झरनाको माथिल्लो भागमा ढबा खोला, छाङदी पँधेरा, छापक्कु पँधेरा, ढबा चिसो पानीको मूल, दुईवटा झरना र सनसरी माईको पूजा गर्ने मन्दिर छ। डरलाग्दो ठाउँ पर्यटकीय स्थल बनेकोमा दङ्ग हुनुहुन्छ चिन्ते सामुदायिक वनका अध्यक्ष खिम बहादुर नेपाली।
घाँस काट्न आउनु डराउँथे मान्छेहरू, अहिले म त बेपत्ता खुसी छु।
झरनासँगै गुफा पनि छ। झरनाकै कारण स्थानीयको आर्थिक विकासमा सहयोग पुगेको बताउनुहुन्छ डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेल।
स्थानीय मानिसहरूले यहाँ पर्यटकीय गतिविधि मार्फत आमदानी लिन शुरू गरिसक्नु भएको हामीले यहाँ देखिराखेका छौँ र यहाँ दिन प्रतिदिन बढ़िरहेको यो पर्यटकीय गतिविधिले पूर्वी पाल्पाको पर्यटन व्यवसायमा एउटा फड्को मार्ने यो झरनाले सुनिश्चित गरिसकेको अवस्था छ।
150 मिटरको उचाइबाट झरनामा पानी झर्छ। डिभिजन वन कार्यालय पाल्पाले 7 लाख रूपियाँको लगानीमा झरना क्षेत्रको संरक्षण र थप व्यवस्थित बनाएको झरनासँगै रहेको प्राकृतिक गुफाले पर्यटकको मन लोभ्याउने गरेको छ। छाङदी झरना पर्यटकीय क्षेत्रसँगै धार्मिक क्षेत्र समेत भएको बताउनुहुन्छ डिभिजन वन कार्यालय पाल्पाका अधिकृत दीपक गेवाली।
यो पवित्र तीर्थभूमि जस्तो लाग्छ। काली गण्डकी किनारमा यसरी पानी झरिरहेको छ, भित्र शङ्ख घण्टा लगाएका जुन चाहिँ दृश्यहरू देखिन्छन् यसले पक्कै पनि यहाँ शक्ति छ भन्ने हामीलाई लागेको छ।
झरना अवलोकनका लागि दैनिक 2-300 आन्तरिक पर्यटक आउने गरेका छन्। प्रकृतिले दिएको अनुपम यो झरनाले पर्यटनकै माध्यमबाट यस क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा पुनः सञ्चालनमा आएको छ। इन्डोस्कोपी सेवा हप्ताको 2 दिन आइतबार र बुधबार सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताउनुभयो। जुम्ला लगायत जिल्लाका बिरामीलाई उपचार गर्नका लागि इन्डोस्कोपी सेवा सञ्चालन गर्न पहल गरेको प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताउनुभयो। सुसेवा लिनका लागि नेपालगंज र काठमाडौँ लगायत भारतको लखनऊमा गएर इन्डोस्कोपी गराउनु पर्ने बाध्यता रहेकोमा अहिले जुम्लामै सुसेवा सञ्चालन भएपछि बिरामीहरूलाई सहज हुने प्रतिष्ठान का निर्देशक राजीव शाहले जानकारी दिनुभयो। नागरिकलाई घर दैलोमा सेवा दिन यतिबेला अछामका विभिन्न पालिका तथा वडाहरूमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन भइरहेको छ। अछामको मंगलसेन नगरपालिकाले नगरका 14 वडामा र जिल्ला प्रशासन कार्यालयले विभिन्न पालिकामा घुम्ती शिविर मार्फत घर दैलोमा नै नागरिकलाई सेवा दिइरहेका छन्। अछामबाट संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
अछामको मंगलसेन 13 बस्तीकी भाना बिक गाउँमै सेवा पाएपछि खुशी व्यक्त गर्नुहुँदै मंगलसेन नगरपालिकाले नगरका सबैवटामा एकीकृत घुम्ती सेवा सञ्चालन गरी नागरिकलाई घर दैलोमै सेवा दिइरहेको छ। सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको बस्तीका 3 ठाउँमा 3 दिन सेवा दिएपछि त्यहाँका नागरिकले खुशी व्यक्त गरेका छन्। स्थानीय गोरे नेपाली र ईश्वरी कुँवर
यसबाट अब नसक्ने मान्छेलाई बाटै छैन जानको लागि होइन, अनि त्यहाँ जानको लागि पनि 1500 रुपियाँ भाडा लाग्छ, त्यो पनि बच्यो, अनि 18 बाटो गाडी आउन त्यो पनि फाइदा भयो।
मंगलसेन नगरपालिकाले नगर सरकार जनताको घर घर कार्यक्रम अन्तर्गत साउन महिनाभरि नगरभरि कार्यक्रम सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण नवीकरण, नयाँ लाभग्राहीको विवरण दर्ता, एकीकृत सम्पत्ति कर मालपोत सेवा तथा व्यापार व्यवसाय दर्ता तथा नवीकरण सेवा दिइरहेको छ। जनताको घर दैलोमै सेवा दिँदा वास्तविक विवरण आउने, करको दायरा बढ्ने र यसबाट सुशासन कायम हुने मंगलसेन नगरपालिका सुशासन समितिका संयोजक तथा वडा नम्बर 8 का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराको भनाइ छ।
प्रत्यक्ष जनतासँग गएर हामी पनि सहकार्य भएर जोडेका हुन्छौँ, जनतासँग भेटघाट हुन्छ।
मंगलसेन नगरपालिकाले नगरका करिब 10,000 नागरिकलाई सेवा दिने लक्ष्य लिएको छ। जनतालाई प्रत्यक्ष सेवा दिने उद्देश्यले शुरू गरेको अभियानमा जनताको उत्साहजनक सहभागिता रहेको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा बताउनुहुन्छ।
जनतालाई प्रत्यक्ष सेवा पुगोस् भन्ने उद्देश्यले घुम्ती सेवा कार्यक्रम सञ्चालन गरेका
हौं। जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट जिल्लाका 7 पालिकामा नागरिकता प्रदान र मतदाता नामावलीमा नाम दर्ता सेवा पनि अघि बढ़िरहेको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी मतदाता नामावलीमा नाम दर्ता गरिने कार्यले पनि स्थानीयलाई सहज भएको जिल्ला निर्वाचन अधिकारी कृष्ण नायकको भनाइ छ। नागरिकका घर दैलोमै पुगेर दिइने सेवालाई निरन्तरता दिन स्थानीयले सुझाव दिइरहेका छन्। टेकराज भण्डारी, रेडियो नेपाल अछाम।
अब अन्तर्राष्ट्रिय समाचार। प्रसिद्ध लेखक सलमान रुश्दीमाथि अमेरिकाको राजधानी न्यूयोर्कमा छुरा प्रहार भएको छ। शुक्रबार बिहान न्यूयोर्कमा आयोजित कार्यक्रममा रुश्दीमाथि एक व्यक्तिले छुरा प्रहार गरेको न्यूयोर्क प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। रुश्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पताल लगिएको थियो भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ। हाल रुश्दीको भेन्टिलेटरमा राखी उपचार भइरहेको र उहाँ बोल्ने अवस्थामा नरहनु भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
बजेट सार्वजनिक गर्नुपर्ने अवधि घर्केको लामो समय हुँदा पनि देशभरका 63 स्थानीय तहले चालू आर्थिक वर्षको बजेट अझै सार्वजनिक गरेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालू आर्थिक वर्षको कारोबार शुरू भएर भुक्तानी प्रक्रिया शुरू हुनेमा हालसम्म 63 पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कणेलले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबैभन्दा बढी मध्य प्रदेशका 39 स्थानीय तहले बजेट अहिलेसम्म सार्वजनिक गरेका छैनन्। मध्य प्रदेशमा कुल 136 पालिकाहरू रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म बजेट सार्वजनिक नगर्ने स्थानीय तहमध्ये प्रदेश नम्बर 1 3, बागमती प्रदेशमा 4, लुम्बिनीमा 10, कर्णाली प्रदेशमा 3 र सुदूरपश्चिम प्रदेशमा 4 स्थानीय तह रहेका छन्। गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेको मन्त्रालयले जनाएको छ। बजेट प्रविष्ट गराएका स्थानीय तहलाई चाँडै शीर्षक अनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो। जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा 1,38 अर्ब भन्दा बढी रूपियाँको बीमा शुल्क आर्जन गरेका छन्। बीमा समितिका अनुसार 19 बीमा कम्पनीहरूले आर्थिक वर्ष 2078-79 1,38,64 करोड़ रूपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा बीमा कम्पनीहरूले 1,20 करोड़ भन्दा बढी रकमको बीमा शुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा ती कम्पनीहरूको बीमा शुल्क 14% वृद्धि भएको छ। कम्पनीहरूले असार महिनामा मात्र 17,67 करोड़ रूपियाँको बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी रहेको छ। बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका कैलालीका किसानहरू जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारले उपलब्ध गराएको राहत प्राप्त गरेपछि खुशी भएका छन्। गोदावरी नगरपालिका आठका किसान मणिराम चौधरीले सरकारबाट 3,600 राहत पाउँदा राहतको अनुभव भएको बताउनुभयो। जिल्लाको दक्षिण पूर्वी जानकी गाउँपालिकाका लेखापाल जनकराज जोशीले गाउँपालिकामा 25 लाख भन्दा बढ़ी रकम राहत बापत वितरण गरिएको जानकारी दिनुभयो। उक्त पालिकामा पीड़ितलाई राहत वितरण गर्न 1,08,00,000 रकम निकासा भएको छ। निकासा भएको रकम मध्ये झण्डै 84 लाख रूपियाँ वितरण गर्न बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयका लेखापाल एडु पौडेलले राहत थोरै भएको भन्दै कतिपय पीड़ित किसानले राहत लिन चासो नदेखाएकोले पनि निकासा भएको सबै रकम वितरण हुन नसकेको बताउनुभयो। कैलाली जिल्लामा मात्रै 83,359 किसानको 48,124 हेक्टर जग्गाको धान बालीमा क्षति पुगेको थियो। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई 21,97,00,000 राहत पठाएको थियो। नेपाली बजारमा शुक्रबार सुनको भाव प्रति तोला 700 रूपियाँले बढ़ेर कारोबार भएको छ। यस दिन सुन 97,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग 5 खेलको T20 अन्तर्राष्ट्रिय र 3 खेलको एक दिवसीय सिरिज खेल्दैछ। नेपाल क्रिकेट संघ क्यानका अनुसार केन्यासँगको सिरिजका लागि भदौ 7 नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ। 5 खेलको T20 सिरिज भदौ 9 14 गतिसम्म हुनेछ। 3 खेलको दिवसीय सिरिज भने भदौ 17-20 चल्नेछ। दुवै सिरिज नौरोबिस स्थित जिम खाना मैदानमा हुनेछ। नेपाल र केन्या बीच शुरूआतमा 5 खेलको T20 सिरिज हुनेछ, त्यसपछि एक दिवसीय सिरिज हुनेछ। कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ। आगामी नोभेम्बरबाट कतारमा शुरू हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारेको हो, जसमा आयोजक देश कतारले इक्वेडोरसँग उद्घाटन खेल खेल्नेछ। यसअघिको तालिका अनुसार कतार र इक्वेडोर बीचको खेल नोभेम्बर 21 अर्थात तेस्रो खेलको रूपमा खेलिने भनिएको थियो, जसले गर्दा पनि उद्घाटन खेलमा नेदरल्याण्ड र सिलिगन बीचको विश्वकपको पहिलो उद्घाटन खेल हुने तय भएको थियो। आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ। कतार र इक्वेडोर बीचको खेल अघिल्लो दिन अर्थात उद्घाटनको दिनमा सारेपछि अब नोभेम्बर 21 भने 3 खेल मात्र हुनेछ, जसमा समूह ए का नेदरल्याण्ड र सेलेगन तथा समूह बी का इङ्ल्याण्ड र इरान तथा वेल्स र अमेरिका बीच प्रतिस्पर्धा हुनेछ। कतार विश्वकप नोभेम्बर 21 डिसेम्बर 18 तय भएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रही, पहाड़ी भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनुका साथै बागमती प्रदेश र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 93%। आज दिउँसो उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा आज बिहान सूर्योदय 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्र निर्माणमा अन्तरपुस्ता सिप हस्तान्तरण महत्वपूर्ण हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मिटर ब्याज सम्बन्धी समस्या समाधानका लागि गृह मन्त्रालयद्वारा सहसचिवको संयोजकत्वमा कार्यदल गठन। थारू कल्याणकारिणी सभाको मागबारे सरकार र कल्याणकारिणी सभाबीच वार्ता। आपसी हित र चासो बारे चिनिया राजदूतद्वारा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल। र प्रसिद्ध लेखक सलमान रुस्तीमाथि अमेरिकाको न्यूयोर्कमा छुरा प्रहार, भेन्टिलेटरमा राखेर उपचार हुँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।